फ्रिडम चौतारीको प्रस्तुति फ्रिडम पोडकास्टको यो अर्को श्रृङ्खला। आज हामी द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीका तर्फबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापा कसरी मारिए, के कारण मारिए र थापाको अपहरण तथा हत्यामा संलग्नता स्वीकार गरेकाहरूले कानुनी लडाईँका क्रममा अदालत सामु कसरी घटनाप्रति प्रायश्चित गरे भन्ने विषय उठाउँदैछौँ। डेकेन्द्र राज थापा 2061 साल असार 12 गते दैलेख सदरमुकाममा आपूर्ति भइराखेको पिउने पानी बन्द गरिदिने तत्कालीन माओवादी पक्षसँग वार्ता गर्न घरबाट निस्किएका थिए। तर थापा ख्याल ख्यालमै अपहरण, यातना र हत्या तीन थरी जघन्य अपराधको शिकार बने। हत्याको 8 अनि किटानी जाहेरीको 5 वर्षपछि तथ्यको खोजी र दोषीलाई सजाय दिने प्रक्रिया अदालतसम्म पुग्यो। दैलेखमा डेकेन्द्र राज थापाको हत्याको फाइल खुल्यो। द्वन्द्वकालका पीडकहरूलाई न्याय दिने प्रश्नमा सेना तथा माओवादीको अघोषित ऐक्यबद्धता जस्तै देखिएको समयमा पत्रकार थापाको हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ भन्दै दैलेखसम्म पुगेर बहस पैरवी गर्नुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। द्वन्द्वकालको ज्यादतीलाई फर्गिभ एन्ड फर्गेटको दायराभित्र ठेल्ने र हरेक पीडकलाई थुमथुम्याएर राख्ने प्रपञ्चकै बीचमा दैलेख जिल्ला अदालतमा पत्रकार थापाको हत्या सम्बन्धी मुद्दाको फाइल खुलेको थियो।
यो पत्रकारहरूको जुन मुद्दा हो, यो चाहिँ एकदमै गम्भीर मुद्दा हो। ती सञ्चारकर्मीहरू यदि सुरक्षित छैनन् भने कोही पनि सुरक्षित छैन। सञ्चारकर्मीले त के छ भने वास्तवमा त्यो ऊ कुनै पक्षमा पनि थिएन, कुनै विपक्षमा थिएन, ऊ एउटा न्युट्रल एउटा समाचार सङ्कलनकर्ता हो। र वास्तवमा के छ भने जहाँ पनि युद्धको बेला पनि हामी देख्छौँ कि सञ्चारकर्मीहरू युद्धको युद्धभूमिमै पुगेर समाचारहरू सङ्कलन गरिरहेको हुन्छन्। सशस्त्र द्वन्द्वको बेलामा जहाँ चाहिँ पनि सञ्चारकर्मीहरू निर्वाध रूपमा पुगिरहेको हुन्छन्, खतरनाक ठाउँहरूमा पनि पुगिरहेको हुन्छन्, तर उनीहरूलाई दुवै पक्षले एउटा सुरक्षा र संरक्षण प्रदान गरिरहेको हुन्छ। कसैले पनि एट्याक गर्दैन उहाँहरूलाई। चाहिँ के छ भने विद्रोही पक्षले पनि राज्य पक्षले पनि एउटा समाचार सङ्कलनको लागि एउटा सहजीकरण गरिदिन्छ, सहज वातावरण बनाइदिन्छ, जीवधनको सुरक्षा गरिदिन्छ, कहीँबाट पनि आँच नआओस्, उसको एउटा व्यावसायिक धर्मको एउटा पूर्ण रूपमा निर्वाह गर्न सकोस्, त्यसको लागि वातावरण बनाइदिन्छ। तर हामी कहाँ यत्रो संख्यामा पत्रकारहरू आक्रमण परे, द्वन्द्वको दौरानमा यत्रो ठुलो संख्यामा पत्रकारहरू मारिए, ज्यान नै गुमाउनु पर्यो र उनीहरूलाई त्यो बेला सरकारले विद्रोही पक्षले सुरक्षा दिनु त कता कता। अहिले यत्रो वर्ष बितिसक्दा पनि तिनका परिवारले न्याय पाएको छैनन्, उनीहरूले परिपूरण पाएको छैनन् र सरकारले कुनै चाहिँ के छ भने एउटा घाउमा मलम लगाउने कुनै एउटा काम गरेको देखिएन। भन्दाखेरि के छ भने राज्य त पूर्ण रूपमा उदासीन देखियो। राज्यले चाहिँ के छ भने आफ्नो आधारभूत कर्तव्यहरू भूमिकाबाट पनि च्युत भएको जस्तो देखियो र वास्तवमा के छ भने यस किसिमको संवेदनहीनता चाहिँ धेरै खतरनाक हो। आज यो देशमा यदि पत्रकारहरू नै सुरक्षित छैनन् भने अरू को सुरक्षित हुन्छ? र वास्तवमा के छ भने पत्रकारहरू त आफ्नो व्यक्तिको लागि काम गरिरहेको हुँदैन, हरेक नागरिकको जुन एउटा सुशिक्षित हुने अधिकार हो, सही सूचना हरेक नागरिकले पाओस्, यथार्थ सूचना हरेक नागरिकले पाओस्, त्यसको लागि उनीहरू लडिरहेको हुन्छन्। वास्तवमा के छ भने एउटा लोकतन्त्रको एउटा फर्स्ट लाइन अफ डिफेन्डर, ह्युमन राइटको फर्स्ट लाइन अफ डिफेन्डर भनेको जर्नलिस्टहरू हुन्, सञ्चार माध्यमहरू हुन्, पत्रकारहरू हुन् र जसले चाहिँ के छ भने हाम्रो सूचनाको हकलाई सुनिश्चित गराउनलाई चाहिँ के छ भने आफ्नो जीवनलाई जोखिममा राखेको हुन्छ र त्यसलाई प्रोटेक्ट गर्नुपर्ने र उसलाई जस्टिस दिनुपर्ने ठाउँमा आज कुनै जस्टिस चाहिँ हुन सकेको छैन र राज्य चाहिँ के छ भने यो दिशामा कम्प्लिट चाहिँ के छ भने फेल भएको देखियो।
पत्रकार डेकेन्द्र थापाको पक्षमा दैलेखसम्म पुगेर बहस पैरवी गर्नुहुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको यो अनुभव। शान्ति प्रक्रिया लम्ब्याउने, दोषीलाई आम माफी दिलाउने र पीडितले हालेको मुद्दा फिर्ता गर्न संक्रमणकालीन न्यायको प्रक्रिया प्रयोग गर्ने प्रयास भइराखेको बेला अदालतको कठघरामा उभिएर थापाको हत्यामा संलग्नहरूले आफ्नो गल्ती स्वीकार गरे।
होइन, यो उत्साहजनक बिल्कुलै छैन। वास्तवमा द्वन्द्वकालमा जुन ज्यादतीहरू भए, मानवाधिकारको व्यापक उल्लङ्घनहरू भए, निर्दोष मान्छेहरूको हत्या भयो, निर्दोष मान्छेहरूले यातना भोगे र त्यसमा पनि पत्रकारहरू, संचार जगतका मान्छेहरू जो कुनै पक्ष विपक्षमा उनीहरूले कुनै युद्ध गरिरहेका थिएनन्, उनीहरू एउटा आफ्नो कलम चलाइरहेका थिए र ठुलो संख्यामा त्यस्ता व्यक्तिहरूको पनि हत्या भयो, त्यस्ता व्यक्तिहरू पनि यातनाको शिकार भयो, राज्य पक्षबाट पनि भयो र विद्रोही पक्षबाट पनि भयो, र उनीहरूलाई न्याय दिलाउने कुरामा राज्यको कुनै तत्परता छैन, कुनै इच्छा शक्ति छैन, राज्यले कुनै प्रोएक्टिभ मेजर्सहरू लिएको छैन र आजसम्म पनि उनीहरूले न्याय पाएको छैनन्। र खास गरेर जस्तो डेखेन थापाको मुद्दामा म आफै थिएँ, त्यही एउटा मात्रै केस हो जसमा चाहिँ मुद्दा चलाइएको थियो, बाँकी अरू उसमा त मुद्दा पनि चलाइएको छैन। बाँकी चाहिँ के छ भने हत्यार अपराधहरू धेरै भए जसलाई कसैले पनि कानुनको धारामा ल्याइएन। डेखेन थापाको चाहिँ के छ भने मुद्दा चलाइयो, म यहाँबाट दैलेखसम्म पुगेको थिएँ, त्यहाँको अदालतमा मैले बहस पनि गरेको थिएँ र त्यसमा त्यहाँ चाहिँ के छ भने हामी केही मात्रामा सफल भयौँ। त्यसमा भएका जुन आरोपीहरू थिए तिनीहरूलाई थुनामा राख्ने आदेश भयो र त्यसपछि उनीहरूलाई केही आरोपीहरूलाई सजाय पनि भयो, केही आरोपीहरूले चाहिँ के छ भने आफ्नो अपराधलाई स्वीकार पनि गरे। एकजना आरोपीले त कतिसम्म भन्यो भने हो मैले अपराध गरेको कुरालाई उनले जस्ताको तस्तै वर्णन गरे र उनले के भन्यो भने मलाई सजाय भयो भने मेरो चाहिँ म खुसी हुनेछु भनेर यस्तो खालको बयान पनि दिए। भन्दाखेरि एउटा कुरा के छ भने यदि राज्यसँग तत्परता हुने हो, त्यसको चाहिँ इन्भेस्टिगेसन हुने हो भने तथ्यहरू बाहिर आउँछन् र कति चाहिँ के छ भने इभेन आरोपीहरू पनि कोअपरेट गर्न तयार छन्, कति चाहिँ अभियुक्तहरू पनि कोअपरेट गर्न तयार छन्। जस्तो डेखेन थापाको मुद्दामा पनि मैले हेरेँ कि आरोपीहरू जिल्ला अदालतमा मैले भेटेँ, त्यहाँको अदालतमा उनीहरू आएको थिएँ, एकजना आरोपीले त उसले चाहिँ के छ भने म त एकदम मैले ठुलो अपराध गरेँ, मैले गल्ती गरेकै हो र उसले पश्चातापको पनि देख्यो, पकड गरे र उसले कतिसम्म भन्यो भने मलाई चाहिँ सजाय भयो भने म खुसी नै
हुन्छु, केही मात्रामा भए
पनि मैले केही मात्रामा भए पनि मैले अपराधको आफूले गरेको अपराधको दण्ड पाएको जस्तो हुन्छ भनेर समेत भने।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको यो अनुभव। पानीको मुहान सुचारू गर्न गएका थापाको अपहरण, यातना र हत्याको घटना सार्वजनिक भएपछि लामो समय न्यायका लागि तडपिनु भएकी थापाकी श्रीमती लक्ष्मी थापा अहिले पनि 2061 साल असार 12 गतेको घटना सम्झेर विक्षिप्त बन्नुहुन्छ।
त्यस्तो हुन्छ भन्ने त केही नै थिएन, के छैन, 1% पनि सोचेकै थिएन, आउनुहुन्छ जस्तो लाग्थ्यो। छोराछोरीले पनि विश्वास गर्थेनन् हाम्रो बाबा आउनुहुन्छ भन्थ्यो, त्यो बाबु त झन् धेरै सानो थियो, कहाँ जानुभएको छ हाम्रो बाबा, कहिले आउनुहुन्छ, त्यस्तै भन्थ्यो।
तत्कालीन विद्रोही माओवादीको अपहरणमा परि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाकी श्रीमती लक्ष्मी थापा। नेपालमा तत्कालीन नेकपा माओवादीले विक्रम सम्मत 2052 साल फागुन 1 गते उसकै शब्दमा जनयुद्ध घोषणा गर्यो। 10 वर्षसम्म चलेको यही युद्धका बेला जसरी माओवादी लडाकू राज्य विरुद्ध उभिए त्यसै गरी प्रचार प्रसारको काममा उसले आम सञ्चार माध्यमलाई प्रयोग गर्ने भरपूर प्रयास गर्यो दुवै पक्षबाट। मिशन पत्रकारिता अर्थात् पार्टीले दिएको जिम्मेवारी पूरा गर्नेहरू राज्यको निशानामा परे। युद्धलाई वस्तुवादी ढङ्गबाट विश्लेषण गर्ने सञ्चारकर्मी माओवादीको तारो बने। राज्यले पत्रकारिता कर्ममा समेत अनुकूलता र प्रतिकूलता हेरेर आतंककारीको बिल्ला भिरायो। तैपनि नेपाली पत्रकारले आफ्नो कलमलाई झन तिखो बनाउँदै जनताको आवाज बोल्न र स्वतन्त्रताको पक्षमा उभिन आह्वान गर्न कलम चलाइराखे।
उनीहरू चाहिँ सञ्चार कर्ममै संलग्न भइरहेको बेला पत्रकारहरू मारिन पुगे, एउटा। दोस्रो, युद्धको चपेटामा भनौँ न, लडाइँको मारमा चाहिँ प्रेसले निर्भयतापूर्वक पत्रकारिता गर्नका निम्ति एकदमै पूर्ण रूपमा प्रेस स्वतन्त्रता उपयोग गरेर पत्रकारिता गर्न असम्भव जस्तै नै थियो।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले। सरकारको अनुदार व्यवहारका कारण 10 वर्षसम्म नेपाल पत्रकारका लागि विश्वकै ठुलो जेल जस्तो बन्यो। कयौँ पत्रकार जेलमा बन्दी बने। धेरै विस्थापित भए। राज्य र विद्रोही दुवैले घोषित रूपमै चलाइरहेको युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार सङ्कलन गर्ने धेरै साहसिक पत्रकार दोहोरो निशानामा परे। फौजी आक्रमण प्रत्याक्रमणका समाचार सम्प्रेषण गर्नु त्यसबेला चान्चुने चुनौती थिएन। तत्कालीन जनसेना र शाही नेपाली सेनाको गोलीका पर्राका बीचमा कलम, रेकर्डर, क्यामेरा चलाउनु चुनौतीपूर्ण थियो। तैपनि नेपाली पत्रकार त्यो धर्मबाट कहिल्यै विचलित भएनन्। त्यही चुनौतीसँग जुद्दा जुद्दै धेरै पत्रकार मारिन पुगे, बेपत्ता भए। तर द्वन्द्व पीडित पत्रकारहरूले आजसम्म न्याय पाएका छैनन्। तिनका परिवारको जीवन निर्वाहमा जटिलता पैदा भइराखेको छ। यो दण्डहीनता बढ्दै गएको बेला पनि के जिम्मेवार राजनीतिक पार्टीको कुनै भूमिका हुँदैन त? फ्रिडम चौतारीको फ्रिडम पोडकास्टमा हामी निरन्तर बहस गर्नेछौँ।